واليتامى والمساكين والجار ذي القربى والجار الجنب والصاحب بالجنب وابن السبيل وما ملكت أيمانكم إن الله لا يحب من كان مختالا فخورا. ارشاد باری تعالیٰ ہے، اور تم سب اللہ تعالیٰ کی عبادت کرو اور اس کے ساتھ کسی چیز کو شریک نہ کرو، اور ماں باپ کے ساتھ نیک برتاؤ کرو، اور قرابت داروں کے ساتھ بھی، اور یتیموں کے ساتھ بھی، اور مساکین کے ساتھ بھی، اور قریب کے پڑوسی کے ساتھ بھی، اور دور کے پڑوسی کے ساتھ بھی، اور پاس کے بیٹھنے والوں کے ساتھ بھی. مراد وہ شخص ہے جو روز کا آنے جانے والا اور ساتھ اٹھنے بیٹھنے والا ہو، اور مسافر کے ساتھ بھی، اور ان غلاموں کے ساتھ بھی جو تمہارے قبضے میں ہیں. حسن سلوک سے پیش آؤ، بے شک اللہ تعالیٰ ایسے لوگوں کو پسند نہیں کرتا جو اپنے کو بڑا سمجھے اور شیخی کی بات کرے. قریب کے پڑوسی سے مراد وہ پڑوسی جو پڑوس میں رہتا ہو اور اس سے رشتہ داری بھی ہو، اور دور کے پڑوسی وہ مراد پڑوسی وہ ہیں جن سے رشتہ داری نہ ہو. دوسرا مطلب یہ بھی ہو سکتا ہے کہ قریب کے پڑوسی سے مراد وہ پڑوسی جس کا دروازہ اپنے دروازے کے قریب ہو، اور دور کا پڑوسی وہ پڑوسی جس کا دروازہ دور ہو. مسافر سے مراد رفیق سفر، مسافر مہمان ہو، اور ضرورت مند مسافر. ایک اور جگہ اللہ تعالیٰ نے نقل فرمایا ہے کہ ان اللہ یامر بالعدل والاحسان و ایتاء ذی القربى والیتامى وینہا عن الفحشاء والمنکر والبغی یعیذکم لعلکم تذکرون. اللہ تعالیٰ کا ارشاد ہے کہ اللہ تعالیٰ انصاف کا اور بھلائی کا اور قرابت داروں کے ساتھ اچھا سلوک کرنے کا حکم دیتا ہے، اور بے حیائی اور بری بات اور ظلم سے منع کرتا ہے. تم لوگوں کو اللہ تعالیٰ اس لیے نصیحت کرتا ہے تاکہ تم نصیحت قبول کرو ہمارے لیے. نا اللہ تعالیٰ کس سے کلام کر رہا ہے؟ لوگوں سے، لوگوں کے لیے، لوگوں سے ایسا کرنا ہے. حدیثوں کی روشنی میں اگر ہم ان باتوں کو دیکھتے ہیں تو حضرت ابو ذر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ ارشاد فرماتے ہوئے سنا، باب جنت کے دروازے سے بہترین دروازہ ہے. باب جنت کے دروازوں میں سے بہترین دروازہ ہے، چنانچہ تمہیں اختیار ہے خواہ اس کی نافرمانی کر کے اور دل دکھا کے اس دروازے کو ضائع کر دو، یا اس کی فرما برداری اور اس کو راضی کر کر اس دروازے کی حفاظت کرو. سوچنے کی بات ہے نا. ہم لوگ آج کی ہماری جو ہماری تربیت کیا کہتی ہے، ہم بچوں پہ الزام نہیں دیں گے کہ بچے ایسے ہیں، ہماری تربیت میں بہت کمیاں ہیں. ہم نے بچوں کو وہ تعلیم ہی نہیں دی جو والدین کی عزت کریں. ایک ہے نا، کچھ ایسا نہیں ہے کہ سارے ہی گھروں میں اس طریقے سے ہو رہا ہے، بہت سارے گھروں میں اس طریقے سے ہو رہا ہے کہ ماں کو جھڑکیاں ملتی ہیں اور باپ کو بھی جھڑکیاں ملتی ہیں. ایک اور حدیث کا جائزہ لیتے ہیں تو ہم کو یہ معلوم ہوتا ہے کہ حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہما روایت کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالیٰ کی رضامندی والد کی رضامندی میں ہے، اور اللہ تعالیٰ کی ناراضگی والد کی ناراضگی میں ہے. یعنی باپ کا بہت بڑا وہ ہے، رتبہ ہے. جیسے سب لوگ کہتے ہیں کہ ماں کو تین درجے زائد حکم ہے، اس کی عزت کرو، لیکن باپ کو دروازہ قرار دیا گیا ہے تو باپ کا رتبہ کیا کم ہوا؟ باپ کا بھی بہت بڑا رتبہ ہے. جب دروازہ ہی نہیں کھلے گا تو جنت میں کیسے داخلہ ملے گا؟ تو جنت میں گھسنے کے لیے دروازے کو پار کرنا ہوگا. اور پھر ایک اور جگہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے کہ حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا، سب سے بڑی نیکی یہ ہے کہ بیٹا باپ کے انتقال کے بعد باپ سے تعلق رکھنے والوں کے ساتھ اچھا سلوک کرے. یعنی रुतबे का इससे ज्यादा बेहतरीन जो है एग्जाम्पल कोई हो नहीं सकता। जितनी खूबसूरती से कुरान पाक के अंदर रब्बे कायनात ने हर चीज के बारे में समझाया, कोई भी मौजू ऐसी नहीं है जो जिंदगी का एक एक जिंदगी के हर मसले पर जितनी खूबसूरती से अल्लाह ने अपने कलाम पाक में इरशाद फरमाया है, नकल फरमाया है, उसको इतनी ही खूबसूरती से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने उम्मतियों तक पहुंचाया है। इतना प्यारा तालमेल कहीं हो नहीं सकता है। जितनी तरीके से कुरान की आयात को हदीसों से जब जोड़ा जाता है तो ऐसा लगता है जैसे कि एक सफेद मोती है और एक सुनहरी मोती है और इस तरीके से माला बन जाती है। ये कुरान और हदीस का वो जोड़ है। इसीलिए नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया कि मैं तुम्हारे दरमियान अल्लाह का कलाम और अपनी हदीस छोड़कर जा रहा हूँ और तुम दोनों को थामे रखना तो इंशाल्लाह फला पा जाओगे। और हम हर हर मसले पर हमको दोनों कुरान से कुरान को लेना है, हदीस से साबित करवाना है। तो हदीस वो हदीस जो कुरान से साबित हो जाए तो इंशाल्लाह हमारे मसले हल हो जाएंगे और हमारी जिंदगियों में एक बेहतरीन निखार पैदा हो जाएगा। और ना हर कोई जानता है कि जब जवानी का जोश होता है, ताकत ज्यादा होती है इंसान के अंदर, वो अपने आगे किसी को समझता नहीं है और ये हर किसी के साथ में आता है। तो लेकिन रब्बे कायनात को भी तो जवानी की ही इबादत सबसे ज्यादा पसंद आती है और सबसे ज्यादा वो लम्हात ही रब्बे कायनात को पसंद आते हैं जब भरपूर इंसान के अंदर जोश और वलवला हो और तब वो अपना माथा अपने आप को सरेंडर कर दे अपने रब के आगे, तो वो लम्हात अल्लाह रब्बुल इज्जत को बेपनाह पसंद आ जाते हैं। और जब एज बढ़ जाती है, बीमारियां लग जाती हैं, बुढ़ापा शुरू हो जाता है, तो उस वक्त तो अल्लाह रब्बुल इज्जत फरिश्तों तक को हुक्म फरमा देता है कि जो इन्होंने जवानी में किया अब इनका वही सब लिखते चले जाओ और इनके अब गुनाह मत लिखना। ये कितना मेहरबान रब है। तो हम अपने जो आज हमारे हाथ पैर चल रहे हैं, जवानी किसे कहा जाता है, जवानी वो वक्त होती है जब तक हाथ पैर अच्छी तरह चलते रहते हैं। जवानी ये नहीं कि खाली बस 13 साल से लेके और है ना 30 साल तक जवानी होती है। जवानी जब तक होती है जब तक हाथ पैर चलते रहते हैं और दिलों के अंदर वो उमंगे होती हैं कि हम अच्छे लगें, हमें हर तरीके से सजने संवरने की जो ख्वाहिशात पैदा रहती हैं, खाने पीने की जब ख्वाहिशात पैदा रहती हैं। बुढ़ापा तो उसको कहा जाता है जब हाथ पैर टिक जाते हैं और अंदर से ख्वाहिशात मर जाती हैं। और मोमिन की ख्वाहिशात तो जिंदगी के किसी हिस्से में कभी नहीं मरती, वो हमेशा हमेशा अल्लाह ताला उसको उसके दिल को तवाना रखता है और वो चाहता है कि अपने रब की बेहतरीन तरीके से इबादत करे। तो अल्लाह रब्बुल आलमीन हमारा रब है और हमको अपने रब से मोहब्बत करने की है। और फिर वालदैन जैसी चीज जिस जब हर किसी को अल्लाह ने अता की है, ये वो दौलत है कि बिना वालदैन के ये ऐसी दौलत और खुली दौलत है कि हर खास आम को मिली है। कोई कह ही नहीं सकता कि मेरे माँ नहीं है, कोई नहीं बोल सकता कि मेरा बाप नहीं है। हर किसी का बाप होता है और हर किसी की माँ होती है। तो ये वो दौलतें अल्लाह ताला ने अता करी हैं वालदैन की शक्ल में कि वो मिलते हैं, चाहे वालदैन कोई भी शक्ल में मौजूद हो, यहाँ तक कि अगर वो इस्लाम में भी ना हो तब भी उनसे बहुत अच्छे तरीके से पेश आओ। हमारा दीन बड़ा ही खूबसूरत दीन है और हर पहलू से मुकम्मल है। हम किसी भी पहलू को अगर हम देखते हैं तो हमारा कोई भी पहलू हमारे इस दीन का कमजोर नहीं है और कोई ऑब्जेक्शन नहीं है। एक और हदीस पाक से हम अगर हम देखते हैं कि हजरत अनस बिन मालिक रज़ियल्लाहु ताला अन्हु रिवायत करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिस शख्स को ये पसंद हो कि इसकी उम्र दराज की जाए और इसके रिस्क को बढ़ा दिया जाए
इसको चाहिए कि वो अपने वालदैन के साथ अच्छा सुलूक करे और रिश्तेदारों के साथ सुला रहमी करे। अल्हम्दुलिल्लाह, सुभान अल्लाह, कितना प्यारा मजहब है हमारा, के हमारा मजहब जोड़ने वाला मजहब है। जो वालदैन के साथ बुरा सुलूक करते हैं तो उनको दुनिया में भी फिटकार मिल जाती है और आखिरत में तो उनका बहुत बुरा अंजाम है। और जो वालदैन के साथ में बेहतरीन तरीके से पेश आता है, ख्याल करता है, तो अल्लाह ताला उसका रिज्क खोल और बढ़ा देता है। अगर कम होगा तो बढ़ा देगा। और रिश्तेदारों के साथ भी सुला रहमी करना है ना, कितना ऐसा खूबसूरत मजहब कि हम लोग मानने वाले। अगर हम अपने आप को टटोलें तो क्या इससे ज्यादा कीमती कोई दौलत होगी कि हम अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, हम अल्लाह को मानने वाले और नबी पाक की उम्मती हैं। हमारे लिए बहुत बड़ा ये एक एजाज है हमारे ऊपर, क्योंकि है ना, जब हश्र में उठाए जाएंगे ना, तो इस उम्मत के बिना सबसे पहले ये उम्मत जाएगी जन्नत के अंदर, सबसे पहले इस उम्मत का हिसाब होगा। क्या इससे बड़ा कोई और भी कुछ होगा? अदालत में खड़े और इंतजार कर रहे हैं, लाइन लगी हुई है, लेकिन सबसे पहले केस किसका सामने आ जाए वही खुश हो जाता है ना, मेरा नंबर पहले आ गया। और नंबर भी ऐसा आए कि अल्लाह ताला माफ फरमा दे, है ना, इंशाल्लाह सुम्मा इंशाल्लाह। और एक और हदीस का हम जायजा लेते हैं कि अबू उसैद मालिक बिन रबी सादी रदी अल्लाह ताला अन्हु फरमाते हैं कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर थे कि कबीला बनू सलमा के एक शख्स नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और अर्ज किया कि या रसूलुल्लाह, क्या मेरे लिए अपने वालदैन के इंतकाल के बाद उन दोनों के साथ हुस्ने सुलूक की कोई सूरत मुमकिन है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाँ, उनके लिए दुआएं करना, अल्लाह ताला से उनके लिए मगफिरत की तलब करना, उनके बाद उनकी वसीयत को पूरा करना। जिन लोगों से उनकी वजह से रिश्तेदारी है उनके साथ हुस्ने सुलूक करना और इनके दोस्तों का इकराम करना, इकराम इज्जत। आज हम अपने बच्चों को क्या सिखा रहे हैं, आज की नस्ल क्या सीख रही है, या हम क्या कर रहे हैं? हमारे खुद के अमल बहुत कमजोर हैं। हमको ये सारी बातें अपने ना गृह में बांधनी है, क्योंकि ये हमारे लिए हैं, ये सिर्फ किसी और के लिए नहीं है, ये हम लोगों के लिए है, उम्मते मुहम्मदिया के लिए है और ईमान वालों के लिए है। अल्हम्दुलिल्लाह। एक और हदीस का जायजा हम लेते हैं कि हजरत मालिक या इब्ने मालिक रदिल ताला अनुमा से रिवायत है कि उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये इरशाद फरमाते हुए सुना कि जिस शख्स ने अपने वालदेन या इनमें से एक को पाया फिर इनके साथ बदसुलूकी की तो वो शख्स दोजख में दाखिल होगा और उसको अल्लाह ताला अपनी रहमत से दूर कर देंगे। और जो कोई मुसलमान किसी मुसलमान गुलाम को आजाद कर दे या इसके लिए आजाद कर दे या इसके लिए दोजख से बचाव का ये इसके लिए दोजख से बचाव का जरिया होगा। अल्लाह अकबर, अल्लाह अकबर, अल्लाह अल्हम्दुलिल्लाह। हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु से रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, वो आदमी जलील और ख्वार हुआ, फिर जलील और ख्वार हो, और फिर जलील और ख्वार हो। सब डर गए कि अर्ज किया कि या रसूल अल्लाह, कौन जलील और ख्वार हो? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, वो शख्स जो अपने माँ बाप में से किसी एक को या दोनों को बुढ़ापे की हालत में पाए फिर इनकी खिदमत से इनका दिल खुश करके जन्नत में दाखला न ले ले, है ना। अल्हम्दुलिल्लाह, हमें वालदेन की इज्जत करना सिखाया, हमारा मजहब की खूबसूरती की इंतहा, कि हमें वालदेन की محبت کرنے کا حکم فرمایا، فرض قرار دیا، عزیز قاریبوں سے اچھا سلوک کرنے کا، ان سے صلہ رحمی کرنے کا حکم فرمایا، ہے نا؟ ہم کو کیسی کیسی نعمتیں اللہ تعالیٰ نے عطا فرمائی، کیسی کیسی پیاری پیاری ہم اصول عطا فرمائے، سنہری اصول، یہ اتنے خوبصورت اصول ہیں، ہم پڑوسیوں کے لیے بھی ہم کو حکم ہے، ہم کو رشتہ داروں کے لیے حکم، والدین کے لیے حکم، بیویوں کے لیے حکم، شوہروں کے لیے حکم، اولادوں کے لیے حکم، عزیز قاریب دوست احبابوں کے لیے حکم، راہ چلتے مسافر جو ساتھ میں ہو جاتے ہیں ان کے لیے حکم، راستے سے پتھر ہٹانے کا بھی صدقہ، جو راستے سے پتھر ہٹا دو تو صدقہ، الحمدللہ ثم الحمدللہ، ہمیں کیسا پیارا مذہب ملا ہے، اللہ ہم سب کو اس کی خوب قدر کرنے والا بنائے، اور ہم کو اس پہ مضبوطی سے جمے رہنے والا بنائے، اور ہمارے قدموں کو جکڑ لے اپنے حکم سے، اور ہم کو ذرا بھی اس پر سے نہ ہٹائے یا الہ العالمین، کیونکہ یہ دنیا چھوڑ کر اس دار فانی سے جانا ہے، اور پھر ہم کو ایک بہت سنہری دن، ایک روشن دن، اس کی روشنی کی انتہا آنکھیں چن دیا جائیں گی، کہ جب اللہ رب العزت کا تخت اتارا جائے گا، اور جب اس کے جلووں کی نور سے جب سب کچھ جگمگا جائے گا حشر، اور پھر اتنی روشنی ہوگی کہ ذرہ ذرہ انسان ہر چیز دیکھ لے گا، اور آنکھوں کی بینائی بھی بہت بڑھا دی جائے گی، ہے نا؟ اللہ نور السماوات والارض فکشفنا عنک غطاءک فبصرک الیوم حدید، اور آج تمہاری کتنی تیز آنکھیں ہیں کہ تم اپنا سب کچھ دیکھ لو، وہ وقت کیسا ہوگا؟ تو ہم کو اپنے اس پیارے پیارے، اس بہترین بیش قیمت دین کی خوب ہم کو اس کی اپنی عزت اور قدر کرنی ہے، حفاظت کرنی ہے، اور اپنے دلوں کو اپنے رب کی طرف، اپنے نبی کی طرف موڑنا ہے، اور یہی ہمارا تقاضا دین ہے، ہم کو اللہ تعالیٰ اس پہ ہمیشہ کار بند رکھے، اور ہم کو قرآن کی تعلیم سے اللہ تعالیٰ مالا مال فرمائے، کیونکہ یہ قرآن جو ہے یہ خود ہے نا قبر کے لیے اور حشر کے لیے، ہر چیز کے لیے اللہ تعالیٰ نے ایک دعا کتنی خوبصورت فرمائی، کہ اللہم انس وحشتی فی القبر، اللہم رحمنی بالقرآن العظیم واجعله لإماما ونورا وحودا ورحمة، اللہم ذکرنی منہما نسیت وعلمنی منہما جہلت ورزقنی تلاوتہ آناء اللیل وآناء النہار واجعله لحجت یا رب العالمین، ہمیں تو قبر میں بھی اس کو ساتھی بنانا ہے، حشر میں بھی، پھر یہ ہمارے لیے دلیل بھی بن جائے، یہ حجت کرے ہمارے لیے، کیونکہ قرآن شفاعت بھی ہے نا، نبی پاک صلی اللہ علیہ وسلم کے سینہ اطہر میں اتارا گیا، تو دو شفاعت، پیارے آقا کی شفاعت اور قرآن کی شفاعت، یہ ہمارا مقدر بنیں گی اگر ہم نے ان کو تھامے رکھا، اور پھر چاروں طرف سے اللہ تعالیٰ کے حضور کھڑے ہو جائیں گے، کبھی سورہ بقرہ آ جائے گی، تو کبھی آل عمران آ جائے گی، تو کبھی سورہ یاسین آ جائے گی، تو کبھی رحمان کھڑی ہو جائے گی، تو کبھی سورہ نور آ کے کھڑی ہو جائے گی، سورہ فاطر آ جائے گی، تو کبھی تبارک الذی اللہ سے دلیل کرے گی کہ نہیں اللہ میرے پڑھنے والے کو بخش دے، نہیں اللہ یہ میرے اس نے مجھے تھامے رکھا، اللہ یہ مجھے پڑھتا تھا، کبھی مزمل، سورہ مزمل آ جائے گی، ہے نا؟ بے شک 114 سورتیں قرآن پاک کے اندر ہیں، اور پھر قل ہو اللہ احد، وہ پیاری سورہ جو رب کائنات کا کیا ہے، رب کائنات کا بارے میں بتاتا ہے، اللہ تعالیٰ کا حسب اور نصب بیان کرتا ہے، یہ وہ سورت پاک ہے جو خود اپنے اندر ایک تہائی قرآن کی برابر، اتنا وسیع وہ رکھتی ہے، اس کے پڑھنے کا ثواب اس قدر ہے، پھر یہ چھوٹی سی سورہ اور دلیل بن کے کھڑی ہو جائے کہ نہیں رب کائنات کس کو تو معاف فرما دے، تو اس کو معاف فرما دے، اس نے مجھے بہت پڑھا، اس نے مجھ سے محبت کی. ایک صحابی کو تو پتا ہے دنیا ہی میں اس کی بشارت ملی تھی جب انہوں نے وہ سورہ رحیس کو، اخلاص کو، قل ہو اللہ احد سے بے پناہ محبت کرتے تھے اور ہر وقت زبان پہ یہی رہتی تھی، ہر نماز میں یہی پڑھتے تھے. اور پھر پیارے نبی سے جب آ کے کہا کہ میں تو بہت پیار کرتا ہوں اس سورت سے، تو ان کے وہ گئے ہیں اٹھ کر اور جبرائیل امین نے آ کر خوشخبری دیے کہ اللہ تعالی نے ان کو معاف کر دیا جو اس سورت سے محبت کرتا ہے. اللہ تعالی نے دنیا میں ہی خوشخبری دے دی. تو ہم لوگوں کو ایسا بیش قیمت کلام ملا ہے، اور اس کلام کو ہم تھامے نہ رکھیں تو یہ ہماری بہت زیادہ کمی کی بات ہے. اور اس کو صحیح پڑھنے کی کوشش کرنے کا ہے اور سمجھنے کی کوشش کرنے کا ہے. بس اللہ تعالی ہم کو معاف فرما دے اور اپنی پناہوں میں لے لے، اور ہم کو شیطان اور ہم کو ایسے فتنوں سے بچا لے جو ہمارے لیے ہمارے دین کو نقصان پہنچا دے، اور ہماری اولادوں کو بھی، اور ہمارے بگڑے کام سوار دے، ہماری اولادوں کے بھی اللہ کام بنا دے، ہے نا. جب اللہ سے محبت کریں گے، نبی پاک سے محبت کریں گے، تو کیا ہم کامیاب نہ ہو جائیں گے؟ دونوں جہاں میں انشاءاللہ، ثم انشاءاللہ کامیابی مقدر بن جائے گی. بس آج اتنی ہی خوبصورت بات کے اوپر، اور آج ہم اپنی اس بزم کا اختتام کرتے ہیں. اللہ تعالی ہم سب کا یہاں بیٹھنا، پڑھنا، سننا اور نہ قبول فرما لے، اور ہمارے لیے خیر کے فیصلے فرما لے. وآخر دعوانا ان الحمد للہ رب العالمین، وما علینا الا البلاغ. اب دعا کے لیے ہاتھ اٹھائیں.